والمرسلين حبيب الله العالمين أبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعثومين المظلومين سيما بقية الله في الأرضين روحي وأرواح العالمين له الفدا ولعنة الله على أعدائهم أجمعين بسم الله الرحمن الرحيم خداوند عالم کی شکر گزار ہیں کہ اس نے توفیق عطا فرمائی کہ ماہ مبارک رمضان کی فضیلتوں سے بہرہ مند ہو اور الحمدللہ دوسرا روزہ جو ہے وہ ہمیں اپنی توفیق نصیب ہوئی اس خداوند عالم کی طرف سے اسی خداوند عالم سے دعا یہ ہے کہ ہمارے ان روزوں کو اپنی بارگاہ میں قبول فرمائے اور ہمیں توفیق عطا فرمائے کہ حقیقی معنی میں روزے رکھنے کا جو حق ہے اس طریقے سے روزہ رکھ سکیں تاکہ وہ مقام و منزلت جو روزے داروں کی قرآن کریم میں بیان کی گئی ہے کہ لعلکم تتقون اس تقویٰ کو حقیقی معنوں میں حاصل کر سکیں. ہمیں روش کے مطابق پہلے ایک فقہی مسئلہ اور اس کا جواب حاصل کرنے کی کوشش کرتے ہیں. آئی تھنک یو ریمبر یسٹرڈیز کوشچن دیٹ اف یو ریسیو اینی میسج فرام آن واٹس ایپ کوٹنگ فرام اہل بیت علیہ السلام اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اور سمایا فرام اللہ سبحانہ وتعالیٰ کین آئی فارورڈ دیٹ میسج اور نو سو ٹو آنسر I can? Okay, anybody else? Mustafa?
No, because maybe it's not true.
Maybe it's not true. Okay, anybody else? From other people? What is your routine normally? For example, if you receive something in Ramadan, in Roza, do you fast it? If you receive any quotation from Ahl-e Bayt, do you forward it or no?
Yes.
Not really.
So you have to make sure that, or at least, yeah, you have to make sure that this is true.
It is a true or
make sure means what?
You should believe that, not believe, but you should have a good belief that this must be true. Then you can forward. Otherwise, if you have a doubt, then you can do it, because doubt means if it becomes wrong or if it is not
actually true. In most of the cases we have doubt, because most of the cases I don't know exactly that it is a quote from Ahl-e Bayt al-Mustafa. So in this case, what should I do? I cannot forward it. I can
according to Ayatollah Sistani, you should not forward it, but you can forward it, but it's obligatory precaution. You have to send the source of the quote. If you know the source of the code, then you have to send the source of the code also according to obligation. Otherwise, I think it would be termed as a lie towards Ahlul Bayt, which will void your fast. So it is not recommended to send.
Okay, alhamdulillah, the answers were good, but just want to summarize that thing. First of all, we find out the basic ruling. What is the basic ruling about forwarding or seeing any quotation from Ahl-e Bayt al-Muslim, is it allowed or no? Okay? If I'm fasting right now, I quote something from Ahl-e Bayt al-Muslim, if it's a lie, then my fast will be void or no? This is the basic question, okay? So according to almost all of the marajin, if you are quoting something from Allah subhanahu wa ta'ala, for example some ayah Qurani, if you are quoting from Rasulullah sallallahu alayhi wa sallam, or if you are quoting from the 12 in the Aima alayhi wasalam, the 12 Imam, in that case, if you are saying something which is lie, in that case your fast will be void. And you have to do the qada, and in some cases some of the ulama say the kafara too, and some of the ulama say the kafara is not there. Okay? According to Ayatollah Khamenei, if you are quoting, which is also a famous fatwa, is that if you are quoting anything from other Anbiya, not just Rasulullah, but for example, Hazrat Musa, Hazrat Isa, or other Prophets, or Hazrat Sarah, in that case also your fast will be void if the thing is lie. But according to Ayatollah Sistani, Hazrat Zahra and the Prophet, other Prophet than Rasulullah, in that case, Ehtiyat Mustahib is not, your fast will be not void, your fast is simple. But you should know that, for example, if you are saying something lie again towards these these personalities, definitely you have a sin. I'm just talking about the your fast is void or no. Okay. Now suppose that this is the basic fatwa. So you understand the difference between Ayatollah Sistani and Ayatollah Khamenei about the quotation to for Bibi Zahra Sallallahu Alaihi and the other Prophet. But there is a common opinion among the Fuqaha about the Prophet Sallallahu Alaihi Wasallam, Hazrat Muhammad Sallallahu Alaihi Wasallam, 12 Imam and the Allah Subhanahu Wa Ta'ala. Now suppose that you should receive a quote on WhatsApp, on Facebook, something like that. There are three possibilities. First of all, you are 100% sure this is correct. You know that this quotation you read in Nahjul Balagha, you read in some Kafi, Usul Kafi, you already read it, or you listen from somebody else, and you are 100% sure that, yeah, this quote is true, now you can forward it, there is no problem. On the other side, you are 100% sure this quote is 100% wrong, because somebody told you earlier that this quote is not there, this quote is famous among the people right now, but it's not correct. In that case also, you cannot forward that. Now, the most of the time it's not the case. Neither we are sure that this is correct, nor we are sure that it is not correct. Okay. In that case, the only one point which is mentioned by one of the brothers is that if you quote the source, they suppose that you quote that, for example, I am getting this specific quote from this specific person, I am not sure about the authenticity of this quote, in that case you can forward that message, otherwise no. Okay. But still, the basic thing is that if you do the ihtiyat, you do the precaution that you should not not forward that thing unless you are 100% sure it's the better thing. That if we receive anything from Ahlul Bayt alayhi salam, Rasulullah sallallahu alayhi wasallam, Allah subhanahu wa ta'ala, we should make sure that what we are quoting is 100% correct. After that, we should forward that thing. Otherwise, we should avoid in forwarding those type of messages while we are fasting. And not just fasting, otherwise too. We should be very careful about forwarding these type of messages to the other people. Okay, so Alhamdulillah, somebody can summarize that what you understand from this thing, so that I am sure that you understand the thing.
If we forward a message that...
First of all, tell me, you were listening or you were doing something else?
I was listening.
Okay.
So, if we forward a message that... forward a message that is not true,
okay,
and it's about the Prophet or the Imams or Bibi Zahra, then our fast will be void.
For Bibi Zahra Sallallahu Alaihi, I told you that, for them, there is a difference of opinion. Ayatollah Khamenei said that according to Ihtiyat Wajib, your fast will be void, but Ayatollah Sistani is saying that no, it's Ihtiyat Mustahab, so it is not void. So in that case, for Ayatollah Zahra Sallallahu Alaihi, your fast will be not void. But for the Imams, you are correct. For Rasulullah Sallallahu Alaihi, you are correct, and Allah Subhanahu Wa Ta'ala is also right. Okay? So yeah. Want to say something?
If you forward a message that you don't know, if you don't know what the message means and don't know if it's right or wrong, you shouldn't correct it. It's not good to give it to other people because it might be wrong or right. So you shouldn't give it because you don't know. Maybe it could be wrong.
You should be precautious, okay? So you should not forward these kind of messages. Thank you. Very good. Excellent. Recite a salawat.
Allahumma salli ala Muhammad wa ala Muhammad.
Kal ke liye, for tomorrow, inshallah, we will discuss about that. Can we use toothpaste? Can we brush my teeth during the fasting or no? Okay, so inshallah. If you think about it and find out that what is the answer right, inshallah, we will discuss that question in the intervals lecture, inshallah. So, for the second part of our discussion, we try to discuss some of the du'as of Ahlul Bayt alayhi salam which are related to the holy month of Ramadan. And one of the most famous du'a, one of the most famous supplication which is there in the Mafatih too, is du'a-e iftitah, which is also mustahab to recite every night of Maha Mubarak Ramadan, the holy month of Ramadan. Inshallah, from today, as I informed that for before the Namaz al-Maghrib, they are supposed to recite this dua. So inshallah, hopefully we can benefit from this dua. Before discussing some of the sentences, some of the statements which are there in the dua iftitah, I just want to mention one of the most important things which make dua iftitah different from other duas. Do anybody know that which Imam recited this dua to Aiftita? Because you know that most of the duas we have from Imam Sajjad alayhi salam, there are some duas from Imam Ali alayhi salam, there are some duas from other Imam. Do you know exactly which Imam recited this specific dua? Which makes this dua very important for us? Any guess?
Imam Jafar Sadiq?
Yes, sir. No.
Imam Ali?
No. Don't start from 1 to 12, okay? Yes, then.
Imam Hassan al-Askari and Islam?
No. Which Imam is the most important for us?
Imam Hussain.
Imam Hussain? No.
Imam Zaman Abdullah Ta'ala Frajis. Say the salawat.
Allahumma salli ala Muhammad.
According to Imam Majlisi, which is he quoted in Zatul Ma'ad, he said that this dua is from Imam Zaman directly. And in some of the books, for example, Sayyid ibn Taus quoted this dua from one of the Naibin of Imam Zaman, Usman, the son of Usman ibn Sa'id, which is the second Naib of Imam Zaman, Adullah Ta'ala Frajis Sharif. And in both of the cases, at the end, they quote that Imam Zaman Ajallahu Ta'ala Fajr Sharif say like this, that in this month, holy month of Ramadan, if you recite some dua, this dua is listened by the angels, and these angels do the istighfar for the person who recited this dua. This dua is specifically the dua iftita. So I'm saying that this dua make it quite important for us, that this dua is from Imam Zaman Ajallahu Ta'ala Fajr Sharif. And when we are reciting this dua, we should make it clear for us that we are reciting the words of our Imam of our time. Inshallah, so we start with the dua iftita, just one or two sentences, try to explain the sentence, and inshallah we'll go to the second part, the last part of our session of Surah Al-Kabul, inshallah. This dua starts like this. Bismillah ar-Rahman ar-Rahim. Allahumma inni aftatihu thana bihamdik. وَأَنْتَ مُسَدِّدٌ لِلسَّوَابِ بِمَنِّكَ. Allah. If you look at this, the wording which is there, that إِنِّي أَفْتَتِهُ الثَّنَا بِحَمْدِهُ. Allah, I am starting your praise with your hamd. Just want to explain the difference between thana and hamd. Normally, when we talk to someone, مثلا شروع میں آپ سورہ علم میں کیا پڑھتے ہیں الحمد للہ رب العالمین what we use the word الحمد okay here in this dua امام زمان اللہ تعالیٰ فرمایا setting like this اللہم انی افتتح الثناء حمد او اللہ I am starting your praise اے پروردگار میں تیری حمد اور ثناء میں تیری ثناء کرتا ہوں کس کے ذریعے سے تیری حمد کے ذریعے سے آپ کو جملہ سمجھ میں آیا اگر آپ اردو میں اس کو صحیح ترجمہ کرنا چاہیں گے تو آپ نارملی سے ترجمہ کریں گے پروردگار میں تیری ثنا کرتا ہوں تیری حمد کے ذریعے سے میں آپ سے سوال کروں کہ حمد اور ثنا میں کیا فرق ہے یہ امام مثلا ائمہ علیہ السلام کیوں ان دونوں کے اندر ڈفرینشیٹ کریں کہ ایک طرف آپ کہہ رہے ہیں کہ میں تیری ثنا کا آغاز کر رہا ہوں تیرے حمد کے ذریعے سے کیا فرق ہے حمد اور ثنا کے اندر کیا فرق ہے جو قرآن کریم میں بھی الحمد کا کلمہ استعمال ہوا اس میں اور ثنا کے اندر جس کو ہم لوگ اردو میں مد کا کلمہ بعض اوقات استعمال کرتے ہیں ان دونوں کے اندر کیا فرق ہے دیکھیں بعض اوقات میں اور آپ کسی کی تعریف کرتے ہیں کسی کو پریز کرتے ہیں کسی کی حمد کسی کو کہتے ہیں کہ بہت ہی چیز خوبصورت ہے جو ایکشن یا کوئی صفت یا کوئی ایٹریبیوٹ اس کے اندر موجود ہوتا ہے اور وہ صفت یا وہ ایکشن جو ہے وہ اس کی اختیاری ہوتا ہے انٹینشنلی اس نے اس حاصل کیا ہوتا ہے ٹھیک ہے اور بعض اوقات ایسا ہوتا ہے وہ صفت اختیاری نہیں ہوتا خود بخود ہے اس طرح سے ہے اس طرح سے خلق ہوا مثال کے طور پر مثلا آپ باہر نکلتے ہیں اسپرنگ کا موسم میں کوئی ایک خوبصورت پھول آپ دیکھتے ہیں جیسے بہت ہی بیوٹیفل جو ہے وہ فلاور آپ کے سامنے آتے ہیں آپ اس فلاور کو دیکھتے ہیں آپ کو بہت حسین لگتا ہے آپ کہتے ہیں سبحان اللہ خدا وند عالم کس قدر خوبصورت یہ پھول جو ہے خلق ہے آپ اس کی تعریف کرتے ہیں یہ جو آپ اس کی تعریف کر رہے ہیں اس کی حسن کے اوپر یہ حسن اتنا اختیاری نہیں اس نے اپنی مرضی سے حسین نہیں ہوا بلکہ خدا نے اس کو اسی طرح سے خلق کیا ہے ٹھیک ہے لیکن ایک مرتبہ جو ایک شخص اپنے اخلاق کے ذریعے سے ایک شخص کو آپ دیکھتے ہیں بہت ہی با اخلاق ہے بہت ہی ادب کے ساتھ بہت ہی احترام کے ساتھ جو لوگوں سے پیش آتا ہے آپ اس کی تعریف کرتے ہیں یہ تعریف اس کے اخلاق کے اوپر ہی اس نے اختیار یہ خود ایسا ہے یہ چاہے تو برے اخلاق سے بھی آپ سے پیش آ سکتا ہے یہ چاہے تو اچھے اخلاق سے بھی آپ سے پیش آ سکتا ہے ٹھیک ہے جب کسی کے ایک ایسے ایکشن کے اوپر کہ جو اس نے انٹینشنلی اس کو انجام دیا ہو آپ اس کی تعریف کریں اس کو کہتے ہیں حمد کرنا کسی کے ٹھیک ہے جبکہ مرد یا ثنا جو ہے اسے عام ہوتی ہے, چاہے اختیاری ہو یا غیر اختیاری ہو, دونوں صورت میں اگر آپ اس کی تعریف کر رہے ہیں تو اس کو کہتے ہیں ہم ثنا کرنا کسی حمزہ. بس اگر آپ یہ جب پھول کی فلاور کی آپ تعریف کر رہے ہیں اس کو آپ کہیں گے ثنا کرنا, اس کو آپ حمد نہیں کہیں گے. لیکن جب آپ کسی چیز کی تعریف اس لیے کریں کہ یہ کام اس نے اختیاری کیا ہے, وہ چاہتا تو یہ کام نہ کرتا, اس موقع پر آپ کہیں گے حمد کریں. اب میرا مولا یہ کہہ رہا ہے کہ پروردگار میں تیری ثنا کا آغاز کر رہا ہوں, میں تیری تعریف کا آغاز کر رہا ہوں, ان تعریفوں کا آغاز کر رہا ہوں کہ جو تو نے اپنے اختیار سے انجام دیے, تو وہ کام کے جو واقعتاً اختیاراً خداوند عالم نے کام انجام دیا اس کے اوپر میں اس کی تعریف کر رہا ہوں. اور پہلا کام جو امام علیہ السلام نے اس دعا کے اندر بتایا کہ وہ کام کے جو خداوند عالم نے انجام دیا وہ کیا ہے, وَأَنْتَ مُسَدِّدُ لِلثَّوَابِ بِمَنِّكَ, تو نے اپنے فضل کے ذریعے سے, تو نے اپنے من کے ذریعے سے, تو نے اپنی رحمت کے ذریعے سے یہ کام کیا ہے کہ تو وہ شخص کے جو حق کے راستے پہ چلنا چاہتا ہے, جو سیدھے راستے پہ چلنا چاہتا ہے, اس کو اس پہ استوار رکھتا ہے, اس کو اس پہ ثابت قدم رکھتا ہے, اس کو اس پہ اسٹیڈ فاسٹ رکھتا ہے کہ وہ اپنے حق کے راستے پہ ثابت قدم رہے. اگر خدا کی منت تو خدا کی رحمت ہمارے شامل حال نہ ہو تو میں اور آپ حق کے راستے پر قائم نہیں رہ سکتے, میں اور آپ حق کے راستے پر ثابت قدم نہیں رہ سکتے. خدا کا فضل و کرم ہے کہ جس نے مجھے اور آپ کو ثابت قدم رکھا اور ہم جو ہے حق کے راستے پر قائم و دائم ہیں. اگر خدا کا سپورٹ ہمارے ساتھ نہ ہوتا, خدا کی رحمت ہمارے ساتھ ہمراہ نہیں ہوتی, تو ہم جو ہے حق کے راستے پر قائم نہیں رہ جاتے. لہٰذا میرا مولا جو ہے خدا کی تعریف کرے, پروردگار میں تیری تعریف کر رہا ہوں, تیری حمد کے ذریعے سے کیا کام تو نے انجام دیا, تو نے ہم جیسے لوگوں کو جو ایمان کے راستے کو اختیار کیا ان لوگوں نے, تو نے ہمیں ثابت قدمی عطا کی, تو نے ہمیں جو ہے وہ ثبات قدم عطا کیا, تو نے ہمیں اسٹیڈ فاسٹنس عطا کی کہ ہم تیرے راستے پر قائم ہیں. اگر تیرا رحم و کرم ہمارے ہمراہ نہ ہوتا تو ہم کبھی بھی جو ہے وہ اس راستے کو برقرار نہیں کر پاتے. اس کے بعد میرا مولا تین چیزیں جو ہے وہ خدا کی بتاتا ہے کہ کہتا ہے ایکن تو ان کا, اس کے بعد تین چیزیں خدا اندازی بتاتا ہے کہ تو رحمان بھی ہے مگر تو گناہ گار کے مقابلے میں غضب کرنے والا بھی ہے, ان کو انتقام لینے والا بھی ہے, اور آخری چیز میرا مولا یہ بتاتا ہے کہ تو جبار بھی ہے, متکبر بھی ہے. جب تو چاہتا ہے تکبر کا موقع ہوتا ہے تو اس موقع پہ تکبر بھی کرتا ہے. انشاءاللہ ان تین جملوں کو ہم کل کوشش کریں گے اس کو تھوڑا سا روشن اس پہ جو ہے وہ ایکسپلین کرنے کی کوشش کریں. بس اس جملے کی ابتدا اس طرح سے دعا افتتاح کی, کل میں دعا افتتاح بھی جو اسی پہلے جملے سے لیا گیا, اللہم انی افتتح. افتتح کا مطلب ہے ٹو اسٹارٹ سم تھنگ. ہم کہتے ہیں خدا تعالیٰ سے آئی ایم اسٹارٹنگ یور پریز, میں تیری تعریف شروع کر رہا ہوں. کس کے ذریعے سے؟ تیری حمد کے ذریعے سے. وہ کام کے جو تو نے اختیاراً انجام دیے, تو نے جو اپنے اختیار سے جن کاموں کا انجام دیا اس پر میں تعریف کر رہا ہوں. پہلا کام جو امام علیہ السلام نے آپ نے ذکر کیا وہ کیا کیا ہے؟ وہ انت مصدد للثواب بمنک, تو جو ہے وہ اپنی رحمت, اپنے من, اپنے کرم کے ذریعے سے, اپنی مرسیفلنس کے ذریعے سے ہم کوئی کام کیا کہ ہم اگر حق کے راستے پر چلنا چاہتے ہیں تو نے ہمیں جو ہے وہ ثابت قدم رکھا اور ہم حق کے راستے پر چل سکیں. اس دعا کے ساتھ خدا اند عالم حقیقی معنوں میں ہمیں بھی جو ہے وہ حق کے راستے پر ثابت قدم فرمائیں انشاءاللہ. درس کا آخری حصہ قرآن کے حوالے سے ہم شروع کرنا چاہتے ہیں. ارادہ یہ ہے کہ یہ محفل جو ہم چند دن یہاں پر جمع ہو رہے ہیں ماہ رمضان, ماہ مبارک رمضان کے اندر, کوشش یہ کریں کہ اپنے آپ کو جو ہے قرآن سے ایک نزدیکی, ایک فرینڈ شپ, ایک ایفینیٹی, ایک کلوزنیس جو ہماری برقرار ہو. ہم چاہتے ہیں کہ قرآن سے اپنے آپ کو نزدیک کر سکیں. لہذا جب ان سوروں کی تلاوت کریں, جب قرآن کی تلاوت کریں, تو کچھ انفارمیشن, کچھ معلومات جو مجھے اور آپ کو معلوم ہو تو اس کے ذریعے سے ہم قرآن کو بہتر طریقے سے سمجھ سکتے ہیں. عزیزان گرامی, جس سورے کی بارے میں ہم لوگ ڈسکشن کرنے کی کوشش کریں گے ان دنوں کے اندر, اس کا نام ہے سورہ عنکبوت. عنکبوت کا معنی کیا ہے؟ Anybody knows? Spider. عنکبوت جو ہے وہ اسپائڈر کو کہتے ہیں, ٹھیک ہے. اس سورے کا نام عنکبوت کیوں پڑا وہ انشاءاللہ جو میں آپ کو بتاؤں گا کہ اس سورے کی آیت کے ذریعے سے جو ہے وہ اس کا نام جو ہے عنکبوت پڑا. اس سورے کو شروع کرنے سے پہلے چند مقدماتی گفتگو میں آپ کے ساتھ کرنا چاہتا ہوں کہ جس کے ذریعے سے آپ کو تھوڑا سا آئیڈیا ہوا کہ سورے کے اندر جو مطالب ذکر کیے گئے ہیں, جو جس پوائنٹ کے اوپر ڈسکشن کیا گیا ہے وہ کیوں کیا گیا, اس موضوع کو کیوں انتخاب کیا گیا. سورہ عنکبوت ان سوروں میں سے, قرآن کے سوروں اگر آپ ڈسٹریبیوٹ کرنا شروع کریں, قرآن میں ہمارے پاس کتنے سورے ہیں ٹوٹل, نمبر آف سورہ کتنے ہیں, چیپٹرس کتنے ہیں؟ سورہ اور چیپٹرس جو ہے وہ ایک ہی چیز کو کہتے ہیں, ٹھیک ہے. اوکے, سو وی ہیو 114 چیپٹرس ہیں قرآن کے اندر, 114 جو ہے سورہ ہے ہمارے پاس. سوروں کی تقسیم اس طرح سے ہوتی ہے ہمارے پاس کہ کچھ سورے ایسے ہیں جس کو ہم کہتے ہیں کہ مکی سورہ ہیں کہ جو مکے کے اندر نازل ہوئے, کچھ سورہ ایسے ہیں کہ جو مدنی سورہ ہیں کہ جو مدینے میں نازل ہوئے. اینی بڈی نوز کہ کتنے سورہ ایسے ہیں کہ جو مکے میں نازل ہوئے, کتنے سورہ ایسے ہیں جو مدینے میں نازل ہوئے؟ 85 सूरह हमारे पास ऐसे हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कितने इयर्स में मक्के में रहे? 13 इयर्स मक्के में रहे, ठीक है। 10 इयर्स है मदीने में, 23 इयर्स रसूल के वो थे कि जिसके अंदर पूरा कुरान नाजिल हुआ। इन 23 इयर्स के अंदर 13 इयर्स जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो मक्के के अंदर थे। एक बार जो सूरह हमारे पास जो कुरान के नाजिल हुए उसकी क्वान्टिटी है, उसकी तादाद है 85। ओके, सो 85 सूरह कौन से हैं? मक्की सूरह। बकिया जितने भी सूरह हैं कि जो तकरीबन 29 सूरह हैं वो मदीने के अंदर नाजिल हुए। अलबत्ता अगर आप क्वांटिटी के अतबार से देखें, कुरान के मैटर के अतबार से देखें, तकरीबन दोनों की तादाद बराबर है। नंबर ऑफ सूरह ज़्यादा है लेकिन मदनी सूरह जो है और ज़्यादातर ऐसे सूरह हैं कि जो तुलानी है, मसलन सूरह बकरा है, इस तरह के सूरह ऐसे हैं जो तुलानी है, जिसकी वजह से अगर आप क्वान्टिटी के अतबार से देखें कुरान के अंदर इबारत के अतबार से देखें तो तकरीबन जो है दोनों की क्वांटिटी जो है बराबर है। अलबत्ता सूरों की तादाद के अतबार से, नंबर ऑफ सूरह के अतबार से मक्की सूरह 85 सूरह है और मदनी सूरह जो है 14 सूरह है। दूसरी इन्फॉर्मेशन जो आपको मैं देना चाहता हूँ, ये देना चाहता हूँ कि कुरान की एक तरतीब है, एक ऑर्गेनाइजेशन है कुरान की, जिसके अंदर सूरह अलहम पूरा पहला सूरह है और सूरह नास जो है वो आखिरी सूरह है। ओके, नंबर पहला सूरह कौन सा है? सूरह अलहम्द है और आखिरी सूरह कौन सा है? सूरह नास। ये कुरान की वो तरतीब है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हमारे शिया अकीदे के मुताबिक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद कुरान को इस तरतीब में ऑर्गेनाइज किया, ठीक है। लेकिन एक वो तरतीब है कि जिसके जरिए से कुरान नाजिल हुआ, जब कुरान रिवील हो रहा था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ऊपर, तो एक खास तरतीब सूरह है। मसलन एक सूरह नाजिल हुआ फिर दूसरा सूरह नाजिल हुआ, बाज़ औक़ात जो है आयात नाजिल होती थी, रसूल उसको किसी खास सूरह में फिट करते थे। वो एक अलग तरतीब है कि जो आज हमारे पास हकीकी मानों में मौजूद नहीं है। इमाम अली अलैहिस्सलाम ने कोशिश की थी कि जिसको खुलफा ने कबूल नहीं किया, लिहाजा वो इस वक्त हमारे पास मौजूद नहीं है। अलबत्ता रिवायात की रोशनी में, तारीख की रोशनी में, सीरत की रोशनी में उलमा ने कोशिश ये की कि उसको इस तरह से मुनज़्ज़म करें कि जिस तरीके से वो सूरह नाजिल हुए थे। अगर हमारे पास इस वक्त सूरह की एक फहरिस्त है कि जो उलमा ने कोशिश की है कि तरतीब नुज़ूल के अतबार से जिस तरह से रिवील हुआ रसूलुल्लाह पे, उसको जो है वो ऑर्गेनाइज करने की कोशिश करें। अगर उस फहरिस्त को हम लोग देखें तो सूरह मक्के की सूरों के हमारे पास जो है 1 to 85 एक लिस्ट होनी चाहिए कि मक्के की सूरह किस तरीके से नाजिल हुई। सूरह अनकबूत, जिसकी मैं और आप यहाँ पे डिस्कशन करना चाहेंगे, वो सूरह मक्की सूरों में आखिरी सूरह है। इसका मतलब रिवीलेशन के अतबार से कौन सा नंबर है उसका? 85, क्योंकि मक्के के अंदर कितने सूरह नाजिल हुए थे? 85 सूरह नाजिल हुए थे। ओके, सो रिवीलेशन के अतबार से सूरह अनकबूत का नंबर क्या है? 85 है। इस वक्त जो हमारे पास तरतीब है, इस वक्त जो हमारे पास कुरान मौजूद है, उसमें सूरह अनकबूत का नंबर क्या है? 29। ओके, ये इन्फॉर्मेशन याद रखिएगा आप। बस इस वक्त सूरह अनकबूत जो हमारे पास कुरान के अंदर मौजूद है वो सूरह नंबर 29 है। रिवीलेशन के अतबार से जो कुरान रसूलुल्लाह पे नाजिल हुआ था, जिस तरतीब के साथ, जिस ऑर्डर में नाजिल हुआ था, उस एतबार से सूरह का नंबर क्या है? 85। इसका मतलब ये कि मक्के में नाजिल होने वाला आखिरी सूरह सूरह अनकबूत है। ये खुद इसकी इंपॉर्टेंस को जो है बताता है। मक्के का आखिरी पीरियड वो था जो मुसलमानों के लिए सख्त तरीन पीरियड था। मुसलमानों पे जो है वो मसाइब और मुश्किलात, हार्डशिप जो है वो अपने पीक पर थी। इस मौके पर ये सूरह नाजिल हुआ, लिहाजा इस सूरह को जब आप तिलावत करें तो इस चीज़ को मद्देनजर रखिएगा। इस सूरह के बारे में फ़कत कुछ उलमा का कॉल ये, अक्सर उलमा जो है उसमें से जो अहले सुन्नत के उलमा है, बाद शिया उलमा का भी कॉल ये कि इसकी इब्तदाई 11 आयात जो है वो उसके बारे में कुछ उलमा का कॉल ये कि मदीने में नाजिल हुई थी, बकिया सूरह जो है मक्के में नाजिल हुआ था। लेकिन मशहूर उलमा का कि जो मसलन हमारे शिया उलमा है, खास तौर पर अल्लामा तबातबाई, आज के ज़माने में अगर जवादी आमरी और दीगर उलमा का भी कॉल ये कि ये पूरा का पूरा सूरह जो है मक्के में नाजिल हुआ था, और हम इन की आयात के जरिए से साबित भी कर सकते हैं कि पूरा का पूरा सूरह जो है वो मक्के में नाजिल हुआ था। बस रिवीलेशन के अतबार से सूरह नंबर 85 मक्के के अंदर नाजिल होने वाला आखिरी सूरह, लिहाजा इस सूरह की इंपॉर्टेंस जो है वो अपनी जगह पर इस लिहाज से भी जो है वो बरकरार है। मैं थोड़ा सा फ़र्क बता दूँ आपको कि जो हमने मैंने आपसे कहा कि हमारे पास दो किस्म के सूरह हैं, एक सूरह की जो मक्की सूरह हैं, एक सूरह की जो मदनी सूरह हैं। दोनों के टॉपिक्स के अतबार से, सब्जेक्ट के अतबार से, जिन मौजूआत पे गुफ्तगू की गई उन सूरह के अंदर वो भी फ़र्क करता है, जिस अंदाज में गुफ्तगू की गई वो भी फ़र्क करता है। ये खुद हमें बताता है कि बाज़ औक़ात जिस मकाम पर आप और मैं तशरीफ़ फरमा होते हैं, हमारे अतराफ़ के लोगों के अतबार से आपको मौजूआत को उस तरीके से इंतखाब करना चाहिए। कुरान की खुद एक तालीम है जिसको कुरान ने हमें तालीम दिया है किस तरह से इंसान को गुफ्तगू करनी चाहिए अपने अतराफ़ के लोगों से। मक्के और मदीने की सूरों के मौजूआत, मक्के और मदीने की सूरों के सब्जेक्ट्स हैं वो अलग अलग हैं। आमतौर पर उलमा जिस तरीके से तशखीस देते हैं, डिफ्रेंशिएट करते हैं कि सूरह मक्की है मदीना, वो उसी टॉपिक और सब्जेक्ट्स के अतबार से करते हैं। عام طور پر مکی سوروں میں جن چیزوں کو زیادہ فوکس کیا گیا ہے وہ توحید ہے، خداوند عالم کی توحید کو بہت زیادہ فوکس کیا گیا ہے، معاد اور آخرت کو بہت زیادہ فوکس کیا گیا ہے کہ لوگوں کو یاد دلایا گیا ہے کہ تمہیں بلا کے یو ہیو ٹو ریٹرن بیک ٹو اللہ سبحانہ وتعالیٰ، دیر از این ہیئر آفٹر، یو ہیو ٹو ریٹرن بیک ٹو اللہ سبحانہ وتعالیٰ. اس سورے کے اندر بھی آپ بار بار اس نقطے کو دیکھیں گے کہ یہ سورہ جو ہے وہ بار بار اس بات کو ریپیٹ کرتا ہے، توحید کو، خداوند عالم کی توحید کو جو ہے بہت زیادہ ریپیٹ کیا گیا ہے، معاد کے اوپر بہت زیادہ فوکس کیا گیا ہے، بہت زیادہ جو ہے وہ کلیات کے اوپر کلی پرنسپل بتائے گئے ہیں، ایتھیکل پرنسپل جو ہے ان سوروں کے اندر بتایا گیا، انسان کو گائیڈ کیا گیا ہے، اور دوسری ایک طرف کفار کو بتایا گیا کہ دیکھو تم جس راستے پر چلے ہو، بت پرستی کا راستہ ہے، جو آئیڈل ورشپنگ کا جو راستہ ہے وہ راستہ صحیح نہیں ہے. دوسرا مسلمانوں کو بتایا گیا کہ تم جس راستے پر چلے وہ حق کا راستہ ہے، اس پر جو ہے تمہیں ثابت قدم رہنا، یو ہیو ٹو بی اسٹیڈ فاسٹ آن دس ان دس پاتھ. یہ اوور آل مکی سورہ کے اندر جو ہے میسج ہے. اس کے مقابلے میں اگر آپ مدنی سورہ کو دیکھیں گے تو اس کے اندر بہت زیادہ رولنگس ہیں، بہت سارے احکاموں کا ذکر کیا گیا، بہت سارے جو ہے مبانی کو بتایا گیا کہ جو مدنی مکی سورہ کے اندر نہیں. اسی طرح سے جو ہے وہ اہل کتاب پیپل آف دا بکس کے حوالے سے بہت ساری گفتگو کی گئی ہے، ان کے بارے میں احکام بتایا گیا ہے کس طرح سے ان سے ڈیل کرنا چاہیے، کس طرح سے آپ نے موبائلہ کے بہت سارے لوکات سنے ہوں گے، موبائلہ کی جو واقعہ پیش آیا تھا 24 ذیلج کو، سارے واقعات بھی جو اسی مدنی سوروں کے حوالے سے جو وہ ہمارے پاس پیش آتے ہیں، بس ٹاپک کے اعتبار سے ان دونوں کے اندر فرق ہے. لہٰذا جب ہم سورہ عنکبوت کو پڑھیں تو آپ اس ذہن کے ساتھ پڑھیے گا کہ یہ سورہ جو ہے مکی سورہ ہے، مکی کے اندر آخری سورہ نازل ہوا ہے، لہٰذا اس کے اندر جو ٹاپکس کو ذکر کیا جائے گا وہ بھی اسی طرح کے ٹاپکس ہوں گے، جس کے اندر توحید، معاد اور کلیات اور پرنسپلس کو جو ہے وہ ہمیں بتایا جائے گا. اس ماہ مبارک رمضان میں ہم نے کیوں اس سورہ کا انتخاب کیا؟ آپ لوگ جانتے ہیں کہ شبہ قدر میں ہمارے پاس تین سوروں کو پڑھنے کا بہت زیادہ ثواب جو ہے ذکر ہوا ہوا ہے. کون سے تین سورے ہیں؟ سورہ عنکبوت، سورہ دخان. اوکے، سورہ دخان کی پورے ماہ رمضان میں پڑھنے کی فضیلت ہے، تقریباً سورہ قدر کی طرح، کیونکہ اس کے اندر جو ہے وہ ماہ قرآن کے شب قدر میں اور ماہ مبارک رمضان میں نازل ہونے کی بات کی گئی ہے. بعض روایتوں میں ملتا ہے کہ اگر آپ ہر رات کو 100 مرتبہ سورہ قدر کی تلاوت کریں تو بعض روایت کے مطابق آپ شب قدر کو درک کر پائیں گے، یا ملائکہ کے نزول کو جو ہے انسان درک کر پائے گا. ان شاء اللہ خدا اندر ہم کچھ توفیق عطا فرمائے، لیکن میں فقط ایک روایت کے جو وہ تفسیر کتابوں میں بھی جو ہے امام جعفر صادق علیہ السلام سے نقل ہے، من کر سورۃ العنکبوت والروم فی شہر رمضان لیلۃ الثلاث و عشرین فہو واللہ من اہل الجنہ. امام جعفر صادق علیہ السلام یہ فرماتے ہیں کہ اس روایت کے مطابق کہ جو شخص ماہ مبارک کی 23 رات کے اندر سورہ عنکبوت اور سورہ روم کی تلاوت کرے وہ اہل جنت میں سے قرار پائے گا. اس کے بعد میرا مولا یہ کہتا ہے لستثنا فیہ ابدا، اور کوئی استثنا نہیں، کوئی ایگزمپشن نہیں، جو کوئی یہ کام کرے گا اس کو خداوند عالم اہل جنت میں سے قرار دے گا. امام نے بعض تاکید بھی کی، گرچہ ہمیں معلوم تھا کہ امام صادق کا قول ہے، ہمیں معلوم تھا کہ صحیح ہے، اس میں جب امام نے کہہ دیا وہ اہل جنت، وہ اہل جنت، لیکن اس کے بعد امام نے تاکید کرنے کے لیے جملہ استعمال کیا کہ لستثنی ابدا، یعنی اس کے اندر میں کسی کو بھی ایگزیم نہیں کرنا، جو بھی یہ کام کرے گا وہ جو ہے اس میں سے شامل ہوگا. اور اس کے بعد جو روایت آگے بڑھتی ہے اس روایت کو میں اس حصے کو چھوڑتے ہوئے فقط اس کی اہمیت بتانے کے لیے فقط ایک روایت آپ کے سامنے پیش کی کہ یہ سورہ جو ہے وہ سورہ عنکبوت ان راتوں کے اندر پڑھنا بھی جو ہے وہ شب قدر سے جو ہے وہ ایک خاص اس کی اہمیت ہے. لہٰذا ایک سوال انسان کے ذہن میں آنا چاہیے، کیوں شب قدر میں اس کو تلاوت کرنا اس قدر باف ہے، اس کے اندر کیا ایسے مطالب ذکر کیے گئے کہ جو اس قدر امپورٹنس کے حامل ہیں، کس کو جو ہے وہ تلاوت کرنے کی اتنی فضیلت بیان کی. ان شاء اللہ جیسے جیسے ہم اس کے مطالعے پڑھتے جائیں گے، مطالعہ کرتے جائیں گے، میرا اور آپ نے شاید بہتر طریقے سے روشن ہوگا کہ اس سورے کے اندر کیا اتنے اہم نکات بیان کیے گئے ہیں، کون سے امپورٹنٹ مطالعے بیان کیے ہیں، جس کی وجہ سے جس کو شب قدر وہ رات کے جو اس کا ایک رات جو ہے وہ 1000 مہینوں سے بہتر ہے، اس کے اندر ہمیں جس قرآن کی پورے قرآن میں سے جس سورے کو خاص طور پر پڑھنے کی تاکید اہل بیت علیہم السلام کی طرف سے کی گئی ہے، سورہ عنکبوت ہے اور سورہ روم، اسی طرح سے سورہ دخان بھی. میں سورے کے مطالب کو ڈسکس کرنے سے پہلے فقط یہ بتا دے دوں کہ سورے کا نام سورہ عنکبوت کیوں پڑا، کیوں اس کے نام کو جو ہے سورہ عنکبوت کو سورہ عنکبوت کہا جاتا ہے. اس سورے کی آیت نمبر 41 کے اندر، انشاءاللہ اگر خدا نے توفیق دی کہ ہم اس آیت کو ڈسکس کر پائے، تو اس کے اندر جو ہے وہ عنکبوت کا ذکر کیا گیا ہے، اسپائڈر ویب کو جو ہے ذکر کیا گیا ہے، اس کے بارے میں بتایا گیا کسی کیا حیثیت ہے اور کیا خوبی ہے. ان شاء اللہ جب اس آیت آئے گی تو میں اس کو وہاں پہ ذکر کروں گا، لیکن اس کی وجہ سے سورہ کا نام جو ہے سورہ عنکبوت پڑا. قرآن سوروں کے حوالے سے میں ایک اور بات بتاتا ہوں، یہ سوروں کے نام میں یہ ایسا نہیں ہے کہ اہل بیت علیہ السلام نے فکس کیے تھے، رسول اللہ نے فکس کیے تھے کہ نام اسی طرح سے رکھے جائے. نارملی جو ہے وہ लोगों के दरमियान मशहूर इस तरह से हो गया। लिहाजा अगर आप तफसीर की पुरानी किताबें पढ़ें, वो किताबें जो हमारे पास वक्त थाउजेंड ईयर्स ओल्ड किताबें अगर आप पढ़ना शुरू करें, तो उसमें इबारत इस तरह से, मसल मैं एक मिसाल दे रहा हूँ, सूरह निसा को इस तरह से दिया गया, वफी तफसीर सूरत लती युज़्करु फीहा निसा, वो सूरह की तफसीर के जिसके अंदर जो है वो निसा के बारे में, निसा वुमेन को कहते हैं, औरतों के बारे में जिक्र किया गया, उसकी तफसीर इस तरह से, फिर वो मुफस्सिर ने जो है उसकी तफसीर शुरू की। इसी तरह से बहुत सारे और सूरह के बाद में जो है वो इसी तरह से जिक्र किया गया है कि जो है वो सूर्य का नाम लिया जाता है कि वो सूर्य की जिसके अंदर इस मौजू पे डिस्कशन की गई है, हम उसकी तफसीर इस तरह से करते हैं। बाद में ऐसा ऐसा जो है वो उसको समराइज करने के लिए, आसान करने के लिए उस सूर्य का नाम जो है वो ये रख दिया। अलबत्त बाद सूर्य ऐसे हैं कि इसका नाम खुद अहले बैत अलैहिस्सलाम ने रिवायात में जिक्र किया, मसलन सूर्य अलहम का नाम जो है अल-फातिहा, ये नाम जो है खुद रिवायात के अंदर मौजूद है कि अहले बैत अलैहिस्सलाम ने इस नाम से उसको याद किया। ये बाद सूर्य ऐसे हैं कि जिसका नाम जिक्र किया गया, लेकिन अक्सर सूर्य ऐसे हैं जिसका नाम खास नाम जो है जिक्र नहीं किया गया, खुद लोगों ने जो है उस मौजू के ऊपर, उस सब्जेक्ट के ऊपर जिसके ऊपर इसने गुफ्तगू की है, उसके हवाले से उसका नाम जो है वो ये रख दिया गया। लिहाजा सूरह अनकबूत का नाम जो है सूरह अनकबूत इसलिए रखा गया कि उसके अंदर अनकबूत के मौजू के ऊपर आयत नंबर 41 के अंदर जिक्र किया गया, लिहाजा इसका नाम जो है वो सूरह अनकबूत रखा गया। आते हैं इस टॉपिक को शुरू करने से पहले कि इस मैं तफसीर करने से पहले जो आज के दिन हम लोग फरीद कोशिश करेंगे देखें कि ओवरऑल जो इस सूरह के अंदर जो किन मौजूद के ऊपर डिस्कस किया गया। जो अहम तरीन मौजू है, अगर मैं कहूँ कि इस सूरह का सेंट्रल आइडिया ये है कि ईमान वालों, ए मोमिनों, ए वो लोग के जो ज़ाहिरी तौर पर ज़बान से जिन्होंने इस्लाम कबूल किया है, ईमान को कबूल किया है, खुदावंद आलम ये कहना चाह रहा है कि फ़कत ज़बान से इद्दा कर देना, फ़कत ज़बान से इस बात का ऐलान कर देना कि मैं मोमिन हूँ, मैं शिया हूँ, मैं मुसलमान हूँ, ये काफ़ी नहीं है। खुदावंद आलम ये कहता है कि जब तुमने इस बात का इद्दा किया, जब तुमने इस बात का ऐलान किया, जब तुमने कहा कि मैं मोमिन हूँ, मैं मुसलमान हूँ, मैं खुदा का मानने वाला हूँ, मैं अहले बैत अलैहिस्सलाम के रास्ते पर चलने वाला हूँ, उस दिन से तुम तैयार हो जाओ, उस दिन से तुम्हारे इम्तिहान शुरू हो जाएंगे, उस दिन से तुम्हें जो है वो मुसीबतों और मुश्किलात में, हार्डशिप्स में और कर जो शिकार किया जाएगा, ताकि खरा और खोटा जो अलग हो जाए, ताकि वो लोग के जो हक बात कहते हैं, जो बात सादिक है, कुरान ये कहता है कि जो सादिक है जो काजिब है, जो दोस पर्सन कि जो सच कह रहे हैं, जो हक बात कह रहे हैं, वो जो ट्रूथ कह रहे हैं, ये जो बात कह रहे हैं कि हम ईमान लेके उसमें सच्चे हैं, वो साबित हो जाए उन लोगों से जो झूठ कह रहे हैं, जो बात जबान से तो कह रहे हैं लेकिन इनके दिल जो है उसके मुताबिक नहीं। ये कैसे होगा? जब इम्तिहान लिया जाएगा, जब फितने में इंसानों को मुब्तला किया जाएगा, जब आजमाइश ली जाएगी, जब इंसानों की आजमाइश की जाएगी, तो उस मौके पर जो है वो खरा और खोटा जो है एक दूसरे से अलग हो जाएगा, वो लोग की जो जबान से इद्दा कर रहे हैं उन लोगों से जो वाकई मानों में जो मोमिन है उनसे जुदा किया जाएगा। बस इस सूरे के अगर खुलासा किया जाए तो ये खुलासा है, इसकी इब्तदाई 11 आयतों को जब इंशाल्लाह हम लोग तिलावत करेंगे तो उसमें आप देखिएगा बार बार खुदा अंदाज में ये कहे कि ए मोमिनों के जो लोग आसिबन नास यत रुकू आमन्ना, वो लोग के जो ईमान लेके आए थे वो ये गुमान करते हैं, ये समझते हैं कि हम ये कह देंगे जबान से आमन्ना, हम ईमान लेके आए काफ़ी है, उनका इम्तिहान नहीं हो बहुम ला युफ्तनून, और उनका इम्तिहान नहीं लिया जाएगा, नहीं उनका इम्तिहान लिया जाएगा, और ये इम्तिहान ये जो साबित करेगा कि वाकई में तुम जबान से बात कर रहे हो हकीकी मानों में है या नहीं, ठीक है। और ये बात कहने के बाद खुदावंद आलम ये बता रहे हैं कि ऐ मुसलमानों, फकत ऐसा नहीं कि तुम्हारा इम्तिहान लिया जाएगा, तुमसे पहले जितनी भी उम्मतें गुजरी है, जितने भी अंबिया गुजरे, उन सब की उम्मतों का हमने इसी तरह से इम्तिहान लिया। कोई भी शख्स ये कहने के बाद कि मैं ईमान लेकर आ गया हूँ, मैं इस नबी पर ईमान लेकर आऊँ, मैं खुदा पर ईमान लेकर आ गया हूँ, उसको खुदावंद आलम ने ऐसे नहीं छोड़ दिया, बल्कि उसका इम्तिहान लिया गया ताकि सही मानों में हक और बातें जो है एक दूसरे से जुदा हो पाए, ताकि जो है वो ट्रुथ और लाइफ जो है एक दूसरे से जुदा हो पाए, ये समझ में आए कि कौन सही बात करे, कौन जो है मुनाफिक है, कौन जो है वो हक बात जो है वो अदा नहीं करे। लिहाजा शुरू की आयत के अंदर खुदावंद आलम ने इस बात को जिक्र करने के बाद तकरीबन आयत नंबर 14 के बाद से सात अंबिया की उम्मतों का जिक्र किया है, सात अंबिया की उम्मतों का जिक्र किया गया है, जिसके अंदर जो है वो हजरत नूह, हजरत इब्राहिम, हजरत लूत, हजरत शुएब और कौम आद और समूद, इन सात उम्मतों का जिक्र किया गया और जिन मसायब और मुश्किल से उनको गुजारा किया, और उसके बाद बाज उम्मतों पर जो अजाब है क्योंकि वो हक के रास्ते पर साबित कदम नहीं रह सके, जबान से उन्होंने कहा कि हम खुदा पर ईमान रखते हैं, हम आखिरत पर यकीन रखते हैं, लेकिन अमल के ऊपर जो है वो साबित नहीं कर सके अपनी इद्दा को, लिहाजा खुदावंद आलम के अजाब का शिकार हो। इन सात उम्मतों को खुदा ने इसी सूरे के अंदर जिक्र किया, तकरीबन आयत नंबर 40 के अंदर जो है इन आयत के अंदर जो है सात अंबिया के मुख्तलिफ हालात को जिक्र किया गया, और मुझे आपको ये बताया गया कि ए उम्मत इस्लामी, تم جو اپنی زبان سے اس بات کا اقرار کر رہے ہو, اس بات کا ادعا کر رہے ہو کہ تم مسلمان ہو, تم ایمان لے کر آئے ہو, یہ مت سمجھنا کہ زبان سے اقرار کر لینا جو ہے کافی ہوگا, بلکہ تمہارا امتحان لیا جائے گا. جس طرح سے ہم نے پہلی امتوں کا امتحان لیا اور ان امتوں کے امتحانات جو ہے خدا عند عالم نے یہاں پر ذکر کیے, کہ جس کے اندر میں نے کہا کہ سات انبیاء کے امتحانات کو یہاں پر ذکر کیا گیا ہے. اس کے بعد ان سات انبیاء کے امتحانات کو ذکر کرنے کے بعد خدا عند عالم نے وہ راستہ بھی بتایا ہے. جب بیماری کو تشخیص دیا, ایک اچھے ڈاکٹر کا کام کیا ہوتا ہے, جب ایک بیماری کو تشخیص دیتا ہے, خداوند عالم نے جانتا ہے کہ یہ لوگ کے جو زبان سے اقرار کر رہے ہیں کہ ہم ایمان لے کر آئے, لیکن اس ایمان پر ثابت قدم نہیں رہ پائیں گے, واقعتاً یہ مومن نہیں ہے, خداوند عالم ان کو وہ ٹولس بتا رہے ہیں, وہ میڈیسن بتا رہے ہیں, وہ طریقے بتا رہے ہیں کہ جس کے ذریعے سے اف دے ایکٹ اکارڈنگ ٹو دوز پرنسپلس تو پھر جو ہے اپنے راستے میں اسٹیڈ فاسٹ رہ سکتے ہیں, اور اگر انہوں نے نہیں کیا تو پھر جو ہے اس راستے سے جدا ہو جائیں گے. جس کے اندر خدا عند عالم نے ان شاء اللہ اگر جس طرح سے ہم تلاوت کرتے ہیں معلوم ہوتا جائے گا, لیکن میں چند پرنسپل جو آپ کے سامنے اشارتاً عرض کرتا چلوں. پہلی بات, خدا عند عالم نے یہ کہا ہے کہ خدا کے علاوہ کسی کو اپنا ولی مت بنانا. دیر از اونلی ون گارجین فار یو اینڈ دیٹ از اللہ سبحانہ و تعالیٰ. فقط اللہ ہے کہ جو تمہارا ولی ہے, اس کے علاوہ کوئی تمہارا ولی نہیں ہے. اگر تم نے کسی اور کو ولی بنایا تم جو حق کے راستے سے ہٹ جاؤ گے. دوسرا نقطہ جو قرآن کی آیت کے اندر سورہ کے اندر بیان کیا گیا وہ نماز ہے. ان الصلاۃ تنہا عن الفحشاء والمنکر. نماز کو جو ہے تم اپنا ساتھ قرار دینا. نماز ہے جو تمہیں مشکلات سے نجات دے گی, نماز ہے تمہیں برائیوں سے بچائے گی, نماز ہے تمہیں نجات دے گی. اس کے علاوہ قرآن کے حوالے سے کچھ آیات کو ذکر کیا گیا. ایک اور نقطہ جو یہاں پر بہت امپورٹنٹ ہے سورہ کے اندر, نہیں معلوم اس سے پہنچے گی, آیت نمبر 56 کے اندر اس کا ذکر کیا گیا, وہ ہجرت کی بحث ہے. عزیزان گرامی, شاید میں اور آپ بھی شاید جس مملکت کے اندر, ایک تو ہجرت ہم کر کے ہیں اپنے اسلامی ملک سے غیر اسلامی ملک کے اندر, ایک حقیقی ہجرت ہوتی ہے کہ جو انسان کو جو ہے وہ غیر اسلامی ملک سے اسلامی ملک کی طرف کرنی چاہیے. یہ ہجرت کب کرنی چاہیے اس سورے کے اندر ہی بتایا گیا. بعض اوقات انسان یہ خدا کی بارگاہ میں شکایت کرے گا کہ میں کیا کرتا, ایٹماسفیئر ایسا تھا, انوائرمنٹ ایسا تھا, سب لوگ جو ہے گناہ کی طرف جا رہے تھے, میں بھی جو ہے وہ گناہ کے اندر مبتلا ہوگی, میری اولاد بھی جو ہے وہ گناہ کے اندر مبتلا ہوگی. یہ خدا کی بارگاہ میں ایک عام شکایت جو ہم کریں گے, یا ایک عام جو ہے وہ عذر کے طور پر ہم خدا کی بارگاہ میں پیش کریں گے کہ اس وجہ سے ہم بھی جو ہے مشکلات کا جو ہے شکار ہوگا. یہاں پر خداوند عالم مجھے اور آپ کو یہ بتا رہے ہیں, اگر تم یہ دیکھتے ہو کہ ایمان کے راستے پہ اسٹیڈ فاسٹ نہیں رہ پا رہے, تم جو ہے وہ استقامت نہیں دکھا پا رہے, تو خداوند عالم نے ایک راستہ رکھا ہے تمہارے لیے, وہ راستہ ہے ہجرت کا راستہ ہے. تم جاؤ, خدا کی عرض جو ہے واسع ہے, خدا کی زمین جو ہے وسیع ہے, اگر یہاں پہ تمہیں اپنے دین پر عمل کرنے کا موقع نہیں دیا جا رہا تو جاؤ خدا کی کسی اور مملکت کے اندر اور خدا کے دین کے اوپر جو عمل کرو. اس بات میں تمہارے پاس کوئی راستہ نہیں کہ ماحول ایسا تھا, انوائرمنٹ ایسا تھا, لوگ ایسے تھے, لہٰذا ہم گناہ میں مبتلا ہو گئے. نہیں, خدا کے دین پر تمہیں ثابت قدم رہنا ہے, اور اگر تم اس سرزمین میں جس پہ تم رہ رہے ہو اس پہ تم زندگی اس طرح سے نہیں گزار سکتے, تمہیں جو ہے ہجرت کرنی ہے. اس کے علاوہ رزق, اور آخر میں جو ہے وہ اس کا آخری جو آیت کا آخری توحید کے حوالے سے گفتگو کرنے کے بعد خداوند عالم یہ کہتا ہے کہ جو کوئی آخری آیت اس طرح سے کہ جو کوئی خدا کی راہ میں استقامت دکھائے گا, خدا کے راستے پر چلے گا, تو خداوند عالم بھی جو ہے اس کی لنحیینہ ثغرن, ہم جو ہے وہ اپنے راستے کی ہدایت کریں گے. جب تم خدا کی راہ میں استقامت دکھاؤ, تم چاہتے ہو کہ خدا کے راستے پر ثابت قدم رہو, تو خداوند عالم کا بھی یہ وعدہ ہے کہ جب تم خدا کی راہ پہ چلو گے تو خدا بھی تمہیں جو ہے ہدایت کرے گا. لیکن اگر تم نے استقامت نہیں دکھائی, تم جب حق کے راستے سے ہٹنا شروع ہوئے, تو پھر خدا سے توقع نہ رکھنا کہ خداوند عالم جو ہے, کیونکہ یہ سنت الہی ہے. سنت الہی یہ ہے کہ جو ہے وہ جو خدا کے راستے پہ چلے گا, خداوند عالم بھی جو اس کا ناصر و مددگار ہے. ان تنصر اللہ ینصرکم ویثبت اقدامکم. اگر تم جو ہے خدا کے راستے پر چلو گے, خدا کے راستے خدا کی نصر نصرت کرو گے, تو پھر خدا بھی یہ وعدہ کرتا ہے کہ خدا بھی تمہاری جو ہے مدد کرے گا, تمہاری نصرت کرے گا, اور تمہیں جو ہے وہ ہدایت کا راستہ دکھائے گا. یہ سورہ عنکبوت کی سمری تھی جو میں نے آپ کے سامنے پیش کی گئی. یہ وہ مسائل ہیں کہ جس سورہ کے اندر ذکر کیے گئے ہیں. یہ امتحان ہر شخص کا لیا جائے گا, ہر شخص کو اس امتحان سے گزرنا ہے, اور اس امتحان کے ذریعے سے یہ ثابت ہونے والا ہے کہ ہم میں سے کون ہے کہ جو حق کے راستے پر چلنے والا ہے, اور ہم میں سے کون ہے کہ جو فقط زبانی باتیں کرنے والا ہے لیکن عمل کے میدان میں جو ہے ثابت قدم نہیں رہنے والا ہے. سورہ عنکبوت میں ان آیات کو نشاندہی کی گئی. ابتدائی آیت کے اندر ہمیں یہ بتایا بھی جائے گا کہ کون سے راستے ہیں کہ جو دشمن ہے وہ کس طرح سے تمہیں بہکائے گا, تمہیں کیا کام انجام دینے ہیں. ہمارے وظائف کو اپنے رشتہ داروں کے بارے میں معین کیا گیا ہے, اگر وہ لوگ غلط راستے پہ تمہیں دعوت دے رہے ہیں تو تمہیں کیا کام انجام دینے ہیں. یہ سارے مطالب جو ہے اس سورے کے اندر ذکر کیے گئے. مجھے اس سورے کو سلیکٹ کرتے ہوئے بھی اور اب بھی جو ہے اس بات کا خطر ہمیشہ محسوس ہوتا ہے کہ بعض اوقات بعض سورے اس طرح سے ہوتے ہیں کہ پچھلے سال एक मौका मिला था बास मकाम जिक्र करने का सूर्य कसस के अतबार से, जिसके अंदर जो वो स्टोरीज होती हैं, कहानियाँ होती हैं, किस्से होते हैं, इंसान को सुनता है मज़ा आता है। रोज़े की हालत में शायद जो है वो सुनना ज़्यादा आसान होता है, इंसान जो आसानी से सुन सकता है। लेकिन शायद आपकी बदकिस्मती और मेरी भी मुश्किल है कि जो वो एक ऐसे मौजू को उठाएगी कि शायद इतना आसान नहीं है, थोड़ा सा मुश्किल है। लेकिन मैं आपसे कह रहा हूँ कि ये माह मुबारक रमज़ान है कि जिसके अंदर जो है वो हम हमारे अंदर ये ज़रफ़ियत हो सकती है कि हम कुरान से जो है नज़दीक हो सके और कुरान जामे कुरान पूरा कुरान जो है वो उसके मुताबिक जो है हमें मुताला करना है, उसको समझने की कोशिश करनी है। चाहे वो ज़ाहरी तौर पर हमें रख लाओ कि शायद जो है वो ज़ाहरी तौर पर हमारे मुश्किल है, उसके अंदर कोई स्टोरी नहीं, कोई कहानी नहीं है, किस्से नहीं है। लेकिन इंशाल्लाह मुझे उम्मीद है कि हम कोशिश करेंगे कि जो है वो कुरान की से मदद तलब करेंगे, कुरान हमें हेल्प करें कि जो कोशिश हम कर रहे हैं उसके अंदर जो है वो हम कामयाब हों और कुरान को जो है वो कुछ आयात जो इस चंद दिनों के अंदर तलावत करने की कोशिश करेंगे कुछ समझें, ताकि हम शब कदर में जब सूर्य अनकबूत की तलावत करें तो फहम और अंडरस्टैंडिंग के साथ जो है सूर्य की तलावत करें, ताकि फुल इम्पैक्ट हमारे कल को हमारे स्पिरिट को जो है इम्पैक्ट करें और हमें जो हमारे अंदर जो है वाकियन जो है वो एक तब्दील लाए। इंशाल्लाह इस दुआ के साथ खुदावंद आलम हम सबको कुरान को पढ़ने समझने उस पर अमल करने की तौफीक अता फरमाए। इंशाल्लाह अनीस से इस्तेफादा करेंगे और सूर्य दुआ इफ्तिताह की तलावत इस्तेफादा करेंगे। जैसे मैंने आपसे अर्ज़ किया कि दुआ जो है एक इम्पॉर्टेंट दुआ है, कोशिश करें कि इसको मफाहिम को इसके मुताबिक जो है गौर करने की कोशिश करें। इंशाल्लाह मोहम्मद
अल्लाह।